नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशैभरि विभिन्न एफएम स्टेशनहरू तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चौतर्फी दबावका बीच सरकारले आज पनि चुनावको मिति घोषणा गरेन। जेठभित्रै स्थानीय चुनाव गराउन एमालेद्वारा सरकारको ध्यान आकर्षण।
निर्वाचन घोषणा गर्नु बाहेक अर्को कुनै विकल्प छैन, त्यसतिर्फ उहाँहरू लाग्नुपर्छ।
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण काम नहुँदा सेवाग्राहीलाई शास्ति। कर्मचारीकै आन्दोलनले प्रभावित भएको खोप कार्यक्रम फागुन 19 र 20 गते गर्ने तयारी।
काठमाडौँबाट सार्वजनिक यातायातका साना गाड़ी हटाउने काम शुरू हुँदै देशभरिका 8 वटा शहरमा पनि साना गाड़ी हटाइने।
पहिले चाहिँ काठमाडौँमा मास्टरले चाहिँ सञ्चालन गरेर हेर्ने, त्यसपछि अब विराटनगर पोखरा नेपालगञ्ज।
अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार फ्लिनद्वारा राजीनामा। रुससँगको सम्बन्धका कारण राजीनामा दिएको हुन सक्ने आशंका।
र उदयपुर गोल्ड कप फुटबलको उपाधिका लागि मोरङ र रूपन्देही खेल्ने, शेख कमल अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेल्न मनाङ मर्स्याङदी भोलि बंगलादेश जाँदै।
खटकाउमै भयो, बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
वै पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 0556-1-98550-63-143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ रे, बुझिस्?
सबको घर घर भित्र पर्छ, सबको मन मन भित्र पर्छ। नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वैशाख जेठभित्र स्थानीय चुनाव गराउन सरकारको ध्यान आकर्षण गराएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समितिको बैठकले 2074 साल मंगिरसम्ममा तीनै तहको चुनाव सक्ने गरी काम अघि बढ़ाउन सरकारको ध्यान आकर्षण गराएको हो। एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकमा संविधानले तोकेकै समयभित्र चुनाव हुनुपर्ने विषयमा छलफल भएको र वैशाख जेठमा स्थानीय तहको र मंगिरमा प्रदेश तथा प्रतिनिधि सभाको चुनाव गर्न साथै चुनावका लागि आवश्यक कानूनी र राजनीतिक वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले मधेस केन्द्रित दलसँग छलफल गरेर समस्याको निकास खोज्ने निर्णय समेत गरेको भट्टराईले जानकारी दिनुभयो।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो 7 दलका शीर्ष नेतालाई सामूहिक रूपमा तत्काल चुनावमा जान आग्रह गर्नुभयो। निर्वाचन आयोगले पनि 8 गते भित्र चुनावको मिति तय भए मात्र जेठभरमा चुनाव गर्न सकिने दोहोर्याएको छ। तर राष्ट्रपतिको दबाव र निर्वाचन आयोगको आग्रहलाई व्यवस्था गर्दै सरकार अझै चुनावको मिति घोषणा गर्ने मनस्थितिमा देखिन्न। प्रकाश ढकालको रिपोर्ट।
निर्वाचन गराउनलाई निर्वाचन आयोग तयार छ, एकदमै टाइट छ यो हाम्रो टाइमलाइन। यो भन्दा अगाडि एक दिन बढ्ने पनि गुन्जाइस छैन, तर हाम्रो आशा के छ भने 8 गतेसम्म अथवा इभन 1 दिन ढिलोसम्म पनि यथासम्भव छिटो स्थानीय तहमा प्रशासनिक केन्द्रहरूमा कर्मचारीहरू चाहिन्छन्।
निर्वाचन आयुक्त इला शर्मा, निर्वाचन आयोगले जेठभरमा चुनाव गर्न 8 गते भित्र मिति तय भइसक्नु पर्ने बताएको यो पहिलो पटक होइन। यस अघि पनि चुनावका लागि मिति तय गर्न आग्रह गर्दै आएको आयोगले अब 5 दिन भित्र तयारी नभए चुनाव गर्न नसकिने चेतावनी दिएको छ। दलहरू संविधान कार्यान्वयनका लागि चुनाव केन्द्रित हुनुको साटो लगातार वाद विवादमा फँसेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शीतल निवासमा बोलाएर तत्काल चुनावको मिति घोषणा गर्न दबाव समेत दिनुभएको थियो। तर एक कानले सुनेर अर्को कानले उडाउने बानी लागेका दलहरूले अझै चुनावको मिति घोषणा गर्ने मनस्थिति बनाएका छैनन्। संविधान संशोधनसँग चुनावलाई जोडेर सरकारले चुनाव टार्न खोजेको आशंका बढ्दै गएको छ। माघ 7 गतेभित्र 3 तहको चुनाव नभए संवैधानिक र राजनीतिक संकट आउने यस्तो जटिल अवस्था र चौतर्फी दबावका कारण आज बसेको मन्त्री परिषद बैठकले चुनावको मिति तय गर्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन। तर सार्वजनिक रूपमा भने प्रधानमन्त्री दाहालले जेठभित्रै चुनाव हुन्छ भनेर नागरिकलाई आश्वासन दिन भने छाड्नु भएको छैन।
सरकारले आउने माघ 7 गते भित्र 3 तहको निर्वाचन गरी छाड्ने भनेको छ र यही आउने जेठसम्म वैशाखको अन्त्य र जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेको छ।
प्रमुख प्रतिपक्षी दल एमाले पनि चुनावको मिति तोक्न लगातार माग गर्दै आएको छ। आज बसेको स्थायी समिति बैठकले फेरि सरकारलाई चुनावमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ। एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङ,
संविधानले 74 माघ 7 गति भित्रमा संविधान कार्यान्वयन गर्ने 3 तहको निर्वाचन गर्ने कुरा लेखेको छ, त्यसैले अब उहाँहरूले निर्वाचन घोषणा गर्नु बाहेक अर्को कुनै विकल्प छैन, त्यसतिर्फ उहाँहरू लाग्नुपर्छ।
सत्ता साझेदार दल कांग्रेसले पनि चुनावका लागि दबाव दिइरहे पनि चुनावको मिति घोषणा हुन सकेको छैन। एकातिर चुनाव हुनै पर्छ गर्छु भन्ने, अर्कोतिर ठोस तयारी नथाल्ने प्रधानमन्त्रीको कार्यशैलीले पनि आशंका उब्जिएको हो। तत्काल चुनावको मिति घोषणा गरेर त्यसपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने विकल्प सरकार र प्रधानमन्त्रीका लागि उत्तम हुन सक्छ।
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण आज पनि देशभरिका स्थानीय निकायमा काम नहुँदा सेवाग्राहीलाई शास्ति भएको छ। स्थानीय चुनाव हुनुपर्ने, स्थानीय निकायमा कार्यरत अस्थायी कस्ट करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन हुनुपर्ने लगायत माग राखेर आन्दोलन गरिरहेका स्थानीय निकायका कर्मचारीले आइतबारदेखि दिनैभरि काम बन्द गरेका हुन्। तर भक्तपुर नगरपालिकाका कर्मचारीले भने आन्दोलनको व्यवस्था गर्दै काम गरिरहेका छन्। भक्तपुरका अरू 5 नगरपालिकाका कर्मचारीले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै काम रोके पनि भक्तपुर नगरपालिकाका कर्मचारीले काम नरोकेका कर्मचारी एसोसिएशनका सदस्य रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो। कहिले गाविस सचिव त कहिले स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण सेवाग्राहीलाई शास्ति हुने गरेको छ। यसैबीच सरकारले विशेष पोलियो खोप कार्यक्रम फागुन 19 र 20 गते गर्ने तयारी गरेको छ। बालबालिकालाई पोलियो जोखिम कम गर्न फागुन 7 र 8 गते हुने भनिए पनि कर्मचारीको आन्दोलनका कारण कार्यक्रम पछि सार्ने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले तत्काल तराईका जिल्लामा अभियान चलाउन समस्या भएकाले मिति सारेको बताउनुभयो। 7 र 8 गतेको साटो 19 र 20 गते अभियान चलाउने तयारी भएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्य कर्मी अहिले आन्दोलन गरिरहेका छन्।
निर्वाचन आयोगको सदस्यमा नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौडेल र सुधीर कुमार शाह नियुक्त हुने पक्का भएको छ। संसदीय सुनवाई विशेष समितिले आयोगको आयुक्तमा प्रस्तावित 3 जनाकी नाम अनुमोदन गरेपछि आयुक्त नियुक्तिको बाटो खुलेको हो। 3 जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुहुनेछ। नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ। माघ 29 गतेसम्म उजुरी माग गरिएकोमा शाह विरूद्ध मात्र एउटा उजुरी परेको थियो। उहाँले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिका नाममा दर्ताका लागि मतियार बनेको आरोप लगाइएको थियो। समितिमा उहाँले त्यो आरोप गलत रहेको स्पष्टीकरण दिनुभएको थियो।
सर्वोच्च अदालतले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओ फेर्ने निर्णय सही भएको ठहर गरेको छ। डाक्टर गोविन्द पोखरेललाई सीईओका रूपमा काम गर्न रोक लगाउनु नपर्ने फैसला गर्दै सर्वोच्चले सरकारको फैसला सही भएको ठहर गरेको हो। आफूलाई प्राधिकरणको सीईओबाट हटाएर अन्याय गरेको भन्दै पूर्व सीईओ सुशील गेवालीले दायर गरेको रिटमा न्यायाधीशहरू जगदीश शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो। पुननिर्माणको काम प्रभावकारी रूपमा गर्न नसकेको भन्दै सरकारले डाक्टर पोखरेललाई सीईओ नियुक्त गरे लगतै गेवालीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
जनसङ्ख्या सम्बन्धी सबै तथ्याङ्कलाई संघीय संरचना अनुसार व्यवस्थित र विद्युतीय अभिलेखीकरण गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको राष्ट्रिय जनसङ्ख्या परिषदको पहिलो बैठकले जनसङ्ख्याको तथ्याङ्कलाई संघीय संरचना अनुसार व्यवस्थित गर्ने निर्णय गरेको हो। बैठकले राष्ट्रिय जनसङ्ख्या परिषदमा रामशरण पाठक, योगेन्द्र बहादुर गुरूङ, रोशना कार्की, गणेश बहादुर गुरूङ, महेन्द्र प्रसाद शर्मा, पदमराज भट्ट, पुनमलाभ कर्णलाई परिषदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्रीले व्यवस्थित र आधुनिक जीवन पद्धतिका लागि जनसङ्ख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताउनु भएको थियो।
सरकारले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको हो। शान्ति प्रक्रिया शुरू भएपछि तत्कालीन माओवादीका लड़ाकुलाई अस्थायी क्याम्प बनाएर शक्तिखोरमा राखिएको थियो। यस्तै सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व विकास बैंकले दिएको 20 अर्ब रूपियाँ ऋण सहयोग लिने निर्णय गरेको सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले डडेलधुराको सुकुम्बासी बस्तीका रूख काट्ने अनुमति पनि दिएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अनुदानका लागि प्रस्ताव बुझाउने समय तालिका परिवर्तन गरिएको बारे विश्वविद्यालय अनुदान आयोगको जरुरी सूचना।
यही माघ 7 गते प्रकाशित सूचना अनुसार यस आयोगबाट आह्वान भएको भौतिक सुविधा विकास अनुदान, नियमित अनुदान र विशेष अनुदानको प्रस्ताव पेश गर्न पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको समय सीमा यही फागुन 2 गतेसम्म तोकिएकोमा प्रस्ताव दर्ता प्रक्रियालाई सहजीकरण गर्न प्रस्ताव दर्ताको समय सीमा परिमार्जन गरिएको छ।
मेची अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 2 गते।
कोशी अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 3 गते।
सगरमाथा अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 4 गते।
राप्ती, भेरी र कर्णाली अञ्चलका सबै जिल्लाहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 5 गते।
विश्वविद्यालय अनुदान आयोग, सानुठिमी, भक्तपुर।
फोन 01-6638-548, 6638-549।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। अहिले यो कहाँ गयो यो नाति, हैका कति फोटो खिचिरहेको, जहिले पनि सेल्फी जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
हामी हाम्रो छोरीलाई धेरै माया गर्छौँ र उसको लागि सबैभन्दा राम्रो चाहन्छौँ, त्यसैले कम्तीमा 3 वर्षसम्म जन्मान्तर सुनिश्चित गर्न चाहन्छौँ र उपयुक्त हुने उपाय अप्नाएका छौँ।
परिवार नियोजन हाम्रो स्मार्ट निर्णय हो। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
नेपालको कुन हिमाललाई किलर माउन्टेनका नामले चिनिन्छ?
ए माछापुच्छ्रे, रबी मनास्लु।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चौतर्फी दबावका बीच सरकारले आज पनि चुनावको मिति घोषणा गरेन। जेठभित्र स्थानीय चुनाव गराउन एमालेद्वारा सरकारको ध्यान आकर्षण। स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण काम नहुँदा सेवाग्राहीलाई शास्ति लगायतका खबर प्रस्तुत
गर्यौं। सरकारले काठमाडौँ उपत्यकाबाट साना गाड़ीलाई हटाउने प्रक्रिया शुरू गरेको छ। नयाँ बस पार्क क्षेत्रपाटी र सिनामंगल रूटमा चल्ने 35 टेम्पो र 26 माइक्रो स्थानान्तरणका लागि यातायात व्यवसायीसँग समझदारी भइसकेको छ। सिनामंगल सफा टेम्पो परिवहन संघ र सामाखुशी यातायात व्यवसाय संघले पनि दिगो सार्वजनिक यातायात नामक कम्पनी दर्ता गरी शेयर बाँडफाँडको टुङ्गो लगाइसकेको छ। सरकारले यस्तै मोडल देशका अन्य शहरमा समेत विस्तार गर्ने भएको छ। पीटी लोपचनको रिपोर्ट।
काठमाडौँ उपत्यकामा मात्र 9,63,508 सवारी साधन दर्ता भएका छन्। तीमध्ये सार्वजनिक यातायातका झण्डै 11,000 गाड़ी गुट्छन्। सार्वजनिक यातायातमा पनि 15-25 सीटका मिनी बस 5,912 छन्। 11 सीटको टेम्पो 1,065 र 10-15 सीटका माइक्रोबस 3,100 र 8-10 सिटे निलो माइक्रो 274 गुट्छन्। सरकारले क्रमिक रूपमा साना गाड़ी स्थानान्तरण गर्दै लगेपछि सार्वजनिक यातायातका लागि झण्डै 3,000 ठूला बस काफी हुने अनुमान गरिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ
10,000 चाहिँ यहाँ सार्वजनिक सवारी चल्छन् उपत्यकामा सान ठुला गरेर। अब यो हाम्रो चाहिँ टोटल रजिस्ट्रेचर गर्न सकियो भने कम्तीमा चाहिँ 3,000-3,200 चाहिँ सवारी साधन भएदेखि पुग्छ। त्यो हिसाबले चाहिँ स्टडी भएको छ।
पहिलो चरणमा नयाँ बस पार्कदेखि सिनामंगलसम्म गुट्ने टेम्पो र माइक्रो बस स्थानान्तरण गरेपछि दोस्रो चरणमा किर्तिपुरदेखि महाराजगंज चप्पल कारखानासम्म चल्ने 3 पाङ्रे टेम्पो र माइक्रो बस हटाइनेछ। हटाइएका टेम्पो र माइक्रो बसलाई काठमाडौँ उपत्यका भित्रकै तेस्रो प्राथमिकतामा पर्ने सड़कमा या काठमाडौँ भन्दा बाहिरी जिल्लामा सञ्चालन गर्न दिइने विभागको तयारी छ। काठमाडौँ दिगो शहरी यातायात आयोजना कार्यान्वयन इकाइका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर खड्गलाल श्रेष्ठ
यसको विकल्प रूपमा साना सवारीहरूलाई सकेसम्म हामीले अब टर्सरी रूट तृतीय श्रेणीको साना रूटहरूमा साना भेकलहरूलाई चाहिँ त्यहाँ व्यवस्थित गर्ने र उहाँहरूलाई हामीले चाहिँ उपत्यका बाहिर उपयुक्त ठाउँहरूमा विस्थापित हुनेसम्म त्यसरी अपर्च्युनिटी दिन्छौँ।
साना गाडीलाई स्थानान्तरण गर्दा केही मजदुरको रोजगारी भने घुम्नेछ। तर सामाखुशी यातायात समितिका सचिव लाल प्रसाद गुरागाई यस विषयमा समेत आयोजनासँग कुरा गरेर विकल्प खोजिने बताउनुहुन्छ।
17 बसमा जाने जुन गुरुजीहरू अथवा चालक स्वचालक मजदुरहरू हुन्छन् उनीहरूलाई चाहिँ अब हाम्रो यो प्रोजेक्टले नै तालिम दिएर यो भइरहेका सवारी चालकहरूलाई तालिम दिएर चाहिँ अपग्रेड गराउनेसम्मको ठाउँमा हामी ल्याउँछौँ भन्ने कुराको उहाँले हामीलाई जानकारी दिनुभएको छ।
साना गाडीलाई अन्त सारेर ठूला गाडी सञ्चालन गर्न काठमाडौँबाट शुरू गरेको सरकारले यसको प्रभावकारिता अनुसार अरू ठूला शहरमा समेत विस्तार गर्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ
बढी चाहिँ पपुलेटेड भएको सहर त काठमाडौँ हो, राजधानी पनि भएको हुनाले चाहिँ पहिले चाहिँ काठमाडौँमा मास ट्रान्जिट चाहिँ सञ्चालन गरेर हेर्ने, त्यसपछि अब विराटनगर पोखरा नेपालगञ्ज भैरव लगायतका चाहिँ ठुला सहरहरूमा त्यसबाट चाहिँ यात्रुलाई पुग्ने सुविधाहरू त्यसबाट चाहिँ बाटोमा आएका चाहिँ राम्रा प्रभावहरू त्यो सबै हेरेर अनि बाहिर लाने हो।
ठूला गाडी पनि साना गाडी चलाइरहेका यातायात व्यवसायले नै चलाउन पाउनेछन्। यसका लागि शुरूमा सरकारले नगर विकास कोष मार्फत सस्तो ब्याजदरमा 80% ऋण र 15% अनुदान दिने भएकाले व्यवसायले 5% मात्र लगानी गर्नुपर्नेछ। यसबाट व्यवसाय त लाभान्वित हुनेछन् नै, सड़कमा कम गाड़ी गुडेपछि अहिले जस्तो जाम प्रदूषण र यात्रुको सकस पनि कम हुनेछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। आज फेब्रुअरी 14 तारीक भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ। आजको दिन प्रेमी प्रेमिकाले आपसमा उपहार साटासाट गरी प्रेम तथा सद्भाव प्रकट गर्ने चलन छ। विशेष गरी आजको दिन गुलाबको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिन्छ। युवा पुस्तामा बढ़ी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रूपमा पनि लिने गरेका छन्। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो। शहरी क्षेत्रमा बढ़ी मनाइने गरिएको दिवस केही वर्ष यता ग्रामीण क्षेत्रमा पनि लोकप्रिय हुन थालेको छ। नेपालमा प्रणय दिवसको अवसरमा 1,25,00,000 बराबरको रातो गुलाब बिक्री भएको अनुमान गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ।
फागुन 14 गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापतिका उम्मेद्वारको टुङ्गो लगाएको छ। अखिल क्रान्तिकारीले 101 क्याम्पसका लागि सभापतिका उम्मेद्वारको टुङ्गो लगाएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। विभिन्न विद्यार्थी संगठनले चुनाव हुन नसक्ने भन्दै क्याम्पसहरूमा तालाबन्दी गरेका बेला जसरी पनि चुनाव हुनुपर्ने भन्दै अखिल क्रान्तिकारीले भने सभापतिका उम्मेद्वारको नाम सार्वजनिक गरेको हो।
नेपालमा सञ्चालित खोप कार्यक्रमलाई निरन्तरता दिन खोप कोषमा रकम बढ़ाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। खोपमा दिगो वित्तीय व्यवस्थापनका लागि बाल स्वास्थ्य महाशाखाले गरेको छलफलमा सहभागीले खोप कार्यक्रममा आत्मनिर्भर बन्नुपर्नेमा जोड़ दिएका हुन्। यो कार्यक्रम नेपालको सफल स्वास्थ्य कार्यक्रम मध्येको एक हो। 6,60,000 बाल बालिकाका लागि दिइने निशुल्क खोपका लागि अहिले सरकारले 11 प्रकारका खोप निशुल्क उपलब्ध गराइरहेको छ, जसका लागि वर्षेनी 2 अर्ब रूपियाँ खर्च हुँदै आएको महाशाखाले जनाएको छ। खोप कोषमा अहिलेसम्म 7 करोड़ जम्मा भइसकेको सरकारले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टेलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41,07,007, 98,511,72,194।
41,07,007, 98,511,72,194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी, काठमाडौँ। फोन नम्बर 44,28,242।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कपिलवस्तुको चन्द्रौटामा 6 वर्षीय बालिकाको बलात्कार गरी हत्या गरिएको छ। शिवराज नगरपालिका 10 चन्द्रौटा प्रगति नगरकी सीता अधिकारीको बलात्कारपछि हत्या भएको हो। हिजो बेलुकीदेखि हराइरहेको सीताको शव आज बिहान चन्द्रौटा नजिकै रहटकोल नजिकैको जवाई खोलामा भेटिएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले छिटोभन्दा छिटो दोषी पत्ता लगाएर कारवाही गर्न माग गरेका छन्।
भारत हुँदै खाड़ी देश लैजान लागिएका 3 जना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ। निशुल्क भिसाको बहानामा भारत हुँदै कुवेत र दुबई लैजान लागिएका गोर्खाका 3 जना महिलाको उद्धार गरिएको हो। प्रहरीले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा बर्दिया मैना पोखरी मैना पोखरीकी शान्ति कुमारी थारू र सुरेन्द्र वीरेन्द्रनगरका डम्बर श्रेष्ठलाई पक्राउ गरेको छ। मुख्य नायिके दुर्गा विक भनिने दुर्गा बहादुर सुनार फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट महिलालाई मानसिक यातना दिएको भन्दै ललितपुर बागडोलका सुरन बस्नेत पक्राउ परेका छन्। फेसबुकमा अश्लील नाममा प्रोफाइल बनाई महिलाको नाम र फोन नम्बर समेत राखेर चरित्र हत्या गरेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले बस्नेतलाई पक्राउ गरेको हो। बस्नेतले अहिलेसम्म 23 जना महिलाहरूको फोन नम्बर सार्वजनिक गरी मानसिक यातना दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
जिल्ला अस्पताल बझाङले 14 प्रकारका औषधि नियम विपरीत भण्डारण गरेको पाइएको छ। अस्पतालमा आज छापा मार्दा पछिल्लो पटक खरिद गरेको 14 प्रकारका औषधि नियम विपरीत स्टोरमा थन्काइएको र जिंक सल्फेट औषधिको म्याद गुज्रेको पाइएको प्रमुख जिल्लाधिकारी सुनिल खनालले जानकारी दिनुभयो। कम्तीमा 18 महिना उपभोग्य मिति बाँकी रहेका औषधि मात्र आपूर्ति गर्नुपर्नेमा अस्पतालले पछिल्लो पटक 3-6 महिना मात्र म्याद रहेका औषधि किनेको पाइएको उहाँले बताउनुभयो। ती औषधि ठेकेदार कम्पनी ड्रग सेन्टर धनगढ़ीले आपूर्ति गरेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनका लागि 3,315 प्रतिनिधि छनौट गरेको छ। गाविस नगरपालिका क्षेत्र र जिल्ला तहबाट 3,315 प्रतिनिधि छनौट भइसकेको रापरपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। काठमाडौँको भिरकुटी मण्डपमा आगामी फागुन 6 गतेदेखि 9 गतेसम्म हुने महाधिवेशनका लागि झण्डै 300 पर्यवेक्षक सहभागी हुनेछन्।
मेरो पनि भन्नु छ।
प्रणय दिवसको बारेमा ट्विटरमा नवराज नेउपाने लेख्नुहुन्छ, नेपाली सभ्यता र संस्कृतिसँग कतैबाट मेल नखाने यो दिवसको महिमा धेरै भएको जस्तो लाग्यो। तर यी दिवस मनाउनेलाई आफ्नो संस्कृतिको बारेमा कतिको थाहा छ कुन्नी? आफ्नो मौलिक संस्कृतिलाई पनि व्यवहारमा उतार्न सिकौं।
धुर्मु सुन्तलीले मुसहर बस्तीमा भ्यालेन्टाइन मनाए भन्ने खबर उज्यालो अनलाइनमा पढेर निरबहादुर राईले फेसबुकमा लेख्नु भएको छ, गरीब दुखीको सहयोग नै सबैभन्दा ठूलो खुशी हो। मुसहरको दुःखलाई आफ्नै सरी काम गर्ने यी जोडीलाई दीर्घजीवन र सुस्वास्थ्यको शुभकामना।
उज्यालो अनलाइनमै रक्सीमा लट्ठिएर ड्युटीमा ट्राफिक कारवाही कसलाई शीर्षकको विचार पढेर कपूर गुरुङ फेसबुकमा लेख्नुहुन्छ, जे गरे पनि पाइने भयो नेपालमा। कानून त गरीब र राजनीतिमा नलागेकालाई मात्र लाग्छ भन्ने साबित हुने भयो। जसले कानून नमानेकालाई दायरामा ल्याउने हो उसैको यस्तो चाल, अब अरूलाई त के भन्नु।
साउदीमा हराएका आसमान भेटिए भन्ने खबर उज्यालो अनलाइनमा पढेर रोशन लामा फेसबुकमा लेख्नुहुन्छ, सबैभन्दा पहिले उहाँको श्रीमतीको साँचो प्रेमलाई बधाई छ, साथै आसमानजीलाई खोज्न सहयोग गरिदिनु हुने सबै नेपाली दाजुभाइलाई धेरै धेरै धन्यवाद।
अनि गुलरिया बर्दियाबाट नारायण विश्वकर्माले हाम्रो आइभीआरमा रेकर्ड गराएको विचार यस्तो छ।
हिजो नेपाल दरबारमा प्रसारित मुसर समुदायलाई विश्व रेडियो दिवसको अवसरमा रेडियो दिएको समाचार सुन्दा मलाई अति नै खुसी लाग्यो। अति विशिष्टको स्वास्थ्य उपचारको नाममा राज्यको लाखौं करोडौं ढुकुटी सिद्ध्याउनु भन्दा कर्णाली तथा दुर्गम पिछडिएका दलित र सम्पूर्ण नेपाल राज्यका ज्येष्ठ नागरिकहरूलाई एक एकवटा रेडियो दिएर नेपाललाई संसारमा फड्को मार्न गराउनु केही पहल गर्न राष्ट्र हो, राम्रो प्रगति हुने थियो।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र ऋग्वेद शर्मा। अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन्। रूससँगको सम्बन्धका कारण आलोचनामा आएका फ्लिनले राजीनामा दिएका राष्ट्रपति कार्यालय व्हाइट हाउसले जनाएको छ। फ्लिनले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु अघि रूसका राजदूतसँग अमेरिकाले रूसमाथि लगाएको प्रतिबन्धका बारेमा कुरा गरेका अमेरिकी संचार माध्यमले जनाएका थिए। यही कारण उहाँमाथि राजीनामाका लागि दबाव परेको थियो।
भारतको सर्वोच्च अदालतले तमिलनाडुको मुख्य राजनीतिक दल एआईएडीएमके का संसदीय दलका नेता शशिकला नटराजनलाई भ्रष्टाचार गरेको पुष्टि गरेको छ। सर्वोच्चले उनलाई 4 वर्षको जेल सजाय सुनाएको भारतीय संचार माध्यमले जनाएका छन्। गएको डिसेम्बरमा मुख्यमन्त्री तथा दलका संसदीय नेता जयललिताको निधन भएपछि शशिकलालाई संसदीय दलको नेताको जिम्मेवारी दिइएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 14 उदयपुर गोल्ड कप फुटबलको उपाधिका लागि रूपन्देही र मोरङ खेल्ने भएका छन्। आज हिमालयन शेर्पालाई 3-2 हराउँदै रूपन्देही 11 मोरङसँगको भेट पक्का गरेको हो। प्रतियोगिताको फाइनल पर्सि हुनेछ।
मनाङ मर्स्याङदी क्लब बंगलादेशमा हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशीप खेल्न भोलि बंगलादेश जाँदैछ। फागुन 7 गतेदेखि 19 गतेसम्म चल्ने प्रतियोगितामा सहभागी हुन भोलि त्यसतर्फ जान लागेका खेलाड़ी तथा प्रशिक्षकको टोलीलाई आज विदाई गरिएको हो।
र नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुरू दोस्रो राष्ट्रिय पाथिभरा पुरूष भलिबलमा विजयी शुरूआत गरेको छ। प्रहरीले पूर्वाञ्चल भलिबल संघलाई र आर्मीले मध्यमाञ्चललाई हराउँदै विजयी शुरूआत गरेका हुन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चौतर्फी दबावका बीच सरकारले आज पनि चुनावको मिति घोषणा गरेन। जेठभित्रै स्थानीय चुनाव गराउन एमालेद्वारा सरकारको ध्यान आकर्षण।
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण काम नहुँदा सेवाग्राहीलाई शास्ति। कर्मचारीकै आन्दोलनले प्रभावित भएको खोप कार्यक्रम फागुन 19 र 20 गते गर्ने तयारी।
काठमाडौँबाट सार्वजनिक यातायातका साना गाड़ी हटाउने काम शुरू हुँदै देशभरिका 8 शहरमा पनि साना गाड़ी हटाइने।
अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार फ्लिनद्वारा राजीनामा। रूससँगको सम्बन्धका कारण राजीनामा दिएको हुन सक्ने आशंका।
र उदयपुर गोल्ड कप फुटबलको उपाधिका लागि मोरङ र रूपन्देही खेल्ने शेख कमल अन्तर्राष्ट्रिय च्याम्पियनशीप खेल्न मनाङ मर्स्याङदी भोलि बंगलादेश जाँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।